सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँको साथमा छु। टकिङ स्पेसको पालो अब हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेट पछि बिहान 10 बजेसम्म यहाँहरूले सुन्दै आइराख्नु भएको छ। टकिङ स्पेसमा हामी सार्वजनिक स्थलका विषयमा कुराकानी गर्छौं, पब्लिक स्पेस सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं र पब्लिक स्पेस कस्तो छ र कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्छौं। र यो कुराकानीलाई सम्भव बनाएको छ आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनले। हामी टकिङ स्पेसमा बेला बखत खास गरी सार्वजनिक स्थलको संरक्षणमा जुटेका व्यक्ति व्यक्तित्वसँग पनि कुराकानी गर्छौं र यो संरक्षण कार्य कति जटिल छ, कति कठिन छ, तर कसरी सम्भव छ भन्ने विषयमा हामीले उहाँहरूसँग कुराकानी गर्ने गरेका छौं। आज टकिङ स्पेसमा मसँग यसरी सार्वजनिक स्थल खास गरी पार्टी पौवा, मन्दिर र मन्दिर परिसर र स्कूल विद्यालयको संरक्षणमा जुटेका मूर्तिकार, वास्तुविद र संरक्षणकर्ता रविन्द्र पुरी स्टुडियोमा हुनुहुन्छ। उहाँले सन् 2000 यो काम शुरू गर्नुभएको र सन् 2004 उहाँले युनेस्को एसिया पेसिफिक कल्चरल हेरिटेज कन्जर्भेशन अवार्ड पनि प्राप्त गर्नुभयो र व्यक्तिगत रूपमा यो अवार्ड प्राप्त गर्ने उहाँ पहिलो र एकमात्र नेपाली हुनुहुन्छ। आउनुहोस् उहाँसँगको यो कुराकानी शुरू गर्छु म। रविन्द्र पुरी सर, यहाँलाई टकिङ स्पेसमा स्वागत छ।
धन्यवाद राजेश, मलाई मौका दिएर यहाँ बोलाउनु भयो, त्यसको लागि म भित्री हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु।
सर, मेरो पहिलो प्रश्न यहाँसँग मलाई सोध्न मन लागेको छ, यहाँसँग भेटघाट गर्दा र यहाँको विषयमा पढ्दाखेरि पनि यसरी यो पार्टी पौवाको संरक्षण, मन्दिर र मन्दिर परिसरको संरक्षण, स्कूल भत्केका स्कूलहरूको संरक्षण र अवैज्ञानिक ठाउँहरूलाई वैज्ञानिक बनाउने यो क्रममा जुन तपाईँ होमिनु भएको छ सन् 2000, यहाँको ड्राइभिङ फोर्स के हो?
त्यही हो, मैले अब विनाश देख्नै नसकेरै लागेको होइन। म वास्तवमा अब मैले डेभलपमेन्ट पोलिसीमा जर्मनबाट चाहिँ मास्टर्स गरेर आएको हुँ। मैले उहाँ युनिभर्सिटी टप गरे हुनाले मैले यहाँ आउन नपाए नै मैले जेटिजेटमा एकदमै भेरी वेल पेड जब पाइसकेको थिएँ र मैले चाहिँ 3 वर्षसम्म त एकदम खुसी साथै काम गरेको थिएँ र 4th वर्षदेखि मलाई चाहिँ अलिकति पीड़ा किन हुन थाल्यो भन्दाखेरि एकातिर चाहिँ नै अब आफ्नो परिवार, आफ्नो करियर हेर्दाखेरि चाहिँ जागिर छोड्न मन लाग्दैन थियो भने जुन हिसाबले चाहिँ यहाँ चाहिँ पुराना चाहिँ घरहरू र हाम्रा चाहिँ पुर्खाले सिर्जेका जुन चाहिँ पब्लिक स्पेसहरू चाहिँ जुन हिसाबले चाहिँ अब डिस्ट्रोय हुँदै गइरहेको थियो त्यो मैले चाहिँ देख्नै सकिनँ र मैले चाहिँ 4th वर्षमा चाहिँ एउटा चाहिँ नै ठुलो निर्णय गरेँ जसको लागि म अहिले चाहिँ धेरै धेरै आभारी र खुसी छु। त्यति बेला चाहिँ मलाई 1 वर्ष सोच्नु पर्यो त्यो मैले जिटिजेडको जागिर छोड्नको लागि र चाहिँ नि मैले वास्तवमा यही जुन हिसाबले चाहिँ अब त्यति बेला डिस्ट्रोय भइरहेको थियो र अझै पनि हुँदैछ दुर्भाग्यवश, र मैले चाहिँ केही हदसम्म चाहिँ रोक्न सफल भएको छु, त्यसमा नै मलाई एकदमै ठूलो सन्तुष्टि छ।
सर, यहाँले सन् 2000 यो काम गरिराख्नु भएको छ, अहिलेसम्म पार्टी पौवाको मन्दिर परिसरको स्कूल पाठशालाको संरक्षणमा जुटिराख्नु भएको छ, आज 2011 आइपुग्दासम्म यहाँको व्यक्तिगत पहल र प्रयासमा के कति पार्टी पौवा, मन्दिर, स्कूलको संरक्षण सम्भव भयो?
मेरो मेन फोकस त हाम्रो मौलिक वास्तुकलालाई जोगाउनु थियो होइन, त्यो चाहे मन्दिर होस् चाहे घर होस्। र मैले चाहिँ अब करिब करिब अहिलेसम्म 40 चाहिँ प्रोजेक्टहरू सिद्धाइसकेको छु र त्यसमध्ये 1/3 जति चाहिँ पब्लिक स्पेसहरू नै पर्दछन्।
हजुर,
र त्यसमा चाहिँ नि अब मन्दिरहरू, पार्टी र चाहिँ स्कुलहरू छन्। र त्यो चाहिँ अब कस्तो चाहिँ विडम्बना छ भने मान्छेले आफ्नो निजी कुरा त बिगारे होइन, जुन कुरा चाहिँ पब्लिक छ होइन, जुन कुरा चाहिँ हाम्रो पुर्खाले चाहिँ पब्लिकको लागि बनाएर भनेर बनाएका चाहिँ पोखरीमाथि अहिले चाहिँ घर बनिसकेका छन्। होइन तपाईँ यदि किर्तिपुर र पनौतीको कुरा गर्नुहुन्छ भने पहिलाको जुन मल्लकालीन दरबार थियो त्यो चाहिँ प्राइभेटाइज भइसकेको छ, त्यसमाथि चाहिँ अहिले चाहिँ व्यक्तिगत चाहिने घरहरू छन्। होइन यो चाहिँ अब धेरै दुःखको कुरा हो, यो चाहिँ अब मान्छेको चाहिँ एकदमै भनौँ न निकृष्ट रूपको चाहिँ स्वार्थी स्वभाव र हाम्रा भ्रष्ट चाहिने ब्युरोक्रेट्सहरूले गर्दाखेरि यो भएको हो। होइन अन्त जुन कुरालाई चाहिँ संरक्षण जसले संरक्षण गर्नुपर्ने थियो उनीहरूले नै त्यसको चाहिँ विनाश गरेर चाहिँ अहिले यो स्थिति आइपुगेको हो।
सर एउटा कुरा मलाई बताउनुहोस् त, जसरी हामी पुराना पार्टी पौवाको कुराकानी गर्छौँ, जसरी मन्दिरको कुराकानी गरिन्छ, पुराना घरको कुराकानी गरिन्छ, यहाँले नमुना घरको कन्सेप्ट ल्याउनुभयो जसको कारणले गर्दा युनेस्को यो अवार्ड यहाँले प्राप्त गर्नुभयो, त्यसमा त म केही बेरपछि कुराकानी गर्छु। नयाँ कन्स्ट्रक्सन जुन छ, नयाँ पनि त सुन्दर हुन सक्दछन्, आजको नयाँ आजको 1000 वर्षपछि यही कुरा कन्जर्भेसनको लागि फेरि प्रयास र पहल गरिएला, यसरी पुरानो कुरामै हामी गइराख्नुपर्छ भन्ने सँग सहमत नजनाउनेहरूको संख्या पनि म भेट्छु, उहाँहरूलाई के भन्नुहुन्छ?
होइन यो जस्तै अब नबुझेर हो, होइन जस्तै पहिलो कुरा के छ त भन्दाखेरि सबै भनौँ सबै एथनिक ग्रुपको होइन सबै राष्ट्रको सबै जात जातिको चाहिँ आफ्नो मौलिकता भन्ने कुरा हुन्छ। होइन हामी त यति चाहिँ लक्की र धनी छौँ यति सानो देशमा पनि, मैले आफैले मात्र चाहिँ नि अध्ययन गरिसकेको 8 विभिन्न किसिमका चाहिँ वास्तुकलाहरू छन्। होइन तपाईँ गुरुङको हेर्नुहोस्, थारूहरूको हेर्नुहोस्, मैथिलीहरूको हेर्नुहोस्, शेर्पाहरूको हेर्नुहोस्, अब नेवार वास्तुकला त उत्कृष्ट नै छ। होइन अब यति सानो देशमा पनि यति धेरै चाहिँ वास्तुकला मात्र होइन संस्कृति भाषा सबै चाहिँ छन्। होइन र यदि अब हामी कहाँ भएको वास्तुकलालाई चाहिँ तपाईँले चाहिँ अब संसारभरिका वास्तुकलासँग कम्पेयर गरेर हेर्नुहुन्छ भने पनि हामी चाहिँ कुनै भन्दा केही कमी नै छैनौँ। होइन जुन किसिमका चाहिँ नि वास्तुकला हाम्रा पुर्खाहरूले चाहिँ सिर्जना गरे त्यो चाहिँ नि संसारको उत्कृष्टहरू मध्ये पर्दा पर्दै पनि अब अहिले चाहिँ हामी यो सिमेन्ट र यो कङ्क्रिट जङ्गलबाट यति चाहिँ लोभिएका छौँ। होइन त्यसले गर्दाखेरि चाहिँ हामीसँग भएको चाहिँ एकदम भ्यालुएबल चिजहरू चाहिँ गुमाएर चाहिँ हामी एकदम सस्तो र चाहिँ एकदम भनौँ न त्यो एउटा क्षणिक जस्तो लाग्छ मलाई। होइन पछि मान्छेले बुझ्दै जान्छन्, तपाईँको युरोपमा पनि त्यस्तै भएको छ कि, जस्तो युरोपमा तपाईँको चाहिँ उनीहरू के भन्छन् भन्दाखेरि दोस्रो विश्वयुद्धमा जति चाहिँ नि डिस्ट्रोय भयो त्योभन्दा बढी चाहिँ पछि भयो, किन त भन्दाखेरि मान्छेहरू चाहिँ त्यहाँ पनि कङ्क्रिटतर्फ आकर्षित भएका थिए त्यति बेला। अब तर उनीहरूले अहिले आएर बुझेका छन् हामीले चाहिँ कस्तो चाहिँ मूर्खै गरेछौँ भन्ने कुरा। होइन तर हामीले चाहिँ हामीले त सिक्न सक्छौँ नि अर्काको मूर्खैबाट, होइन हामीले पनि अरूले जुन मूर्खै गर्यो त्यही मूर्खै गर्नुपर्छ भने त जरुरी छ।
मलाई एउटा कुरा बताउनुहोस् न, एउटा 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 लजिक एउटा एउटा मलाई कन्भिन्स गर्नुहोस् सर, यो हाम्रो पुरानो पार्टी पौवा मन्दिर स्कुल घर यो सांस्कृतिक सम्पदाहरूको कुराकानी आउला, यी सबैको संरक्षण किन आवश्यक छ? यो यसरी मरिहत्य गरेर लागिराख्नु भएको छ यहाँ व्यक्तिगत रूपमा, गर्नुपर्ने निकायहरू चुपचाप देखिन्छ जसको कारणले गर्दाखेरि जुन मल्लकालीन दरबारहरूमा व्यक्तिगत स्वामित्व बढ्दैको भन्ने कुरा आयो, यसो गरियो भने वा यी सबको संरक्षण गरियो भने के हुन्छ?
होइन यो चाहिँ मैले भनिहालेँ, यो चाहिँ अब हाम्रा पुर्खाहरू धेरै बुद्धिमान थिए भन्नु परेको छ मलाई अहिले बाध्य भएर, अहिले अहिलेको चाहिँ जुन किसिमको चाहिँ टेन्डेन्सी यहाँ देख्छु। होइन उनीहरूले चाहिँ भनौँ न कुनै सहरको परिकल्पना गर्दाखेरि खालि घरै घरको परिकल्पना गरेका छैनन् उनीहरूले। होइन त्यो सहरमा उनीहरूले चाहिँ जस्तै अब पोखरीहरूको परिकल्पना गरेका छन्। होइन अब अहिले चाहिँ तपाईँ चाहिँ काठमाडौँ पाटनमा यदि यो ठुलो आग लागि हुने हो भने पानी लिने ठाउँ नै छैन, जबकि मल्लकालमा यो कुरा त्यति बेलै सोचिया थिए। होइन तपाईँको अब जुन कुरा चाहिँ तपाईँले अलिक अझै पनि भक्तपुरमा देख्न पाउनुहुन्छ, तपाईँ चाहिँ हरेक 200 मिटरमा तपाईँले एउटा पोखरी पाउनुहुन्छ। होइन जुन चाहिँ काठमाडौँ पाटनमा पनि थियो, तर तिनी चाहिँ ती सबै प्राइभेटाइज भइसकेका छन्। होइन यहाँ एउटा भीषण आग लागि हुने हो भने तपाईँको पानी लिने ठाउँ नै छैन, जबकि अब अझै पनि जहाँ चाहिँ संरक्षण गरिएको छ भक्तपुरमा कुनै ठाउँमा आग लागि भयो भने त्यो दमकल आइरहने आवश्यकै छैन, त्यहाँका वरिपरिका मान्छेले आफूसँग भएको चाहिँ गाग्री बाल्टी लिएर बाहिर निस्किने भने पोखरी छ, पोखरीबाट चाहिँ पानी निकालेर चाहिँ त्यो आगो निभाउन सक्ने स्थिति छ। होइन जुन परिकल्पना चाहिँ भनौँ न मध्यकालमा गरिएको थियो अहिले त्यसको परिकल्पना छैन, मजाले घर बनाइएको छ। चाहिँ अब तपाईँको त्यति बेला चाहिँ बच्चाहरू खेल्ने ठाउँ थियो, होइन ठाउँ ठाउँमा चाहिँ त्यो अब नेवारी भाषामा चाहिँ त्यो चप्पा भनिन्थ्यो, होइन ठुलो ठुलो चाहिँ ठाउँहरूको चाहिँ चोकहरूको परिकल्पना गरिएको थियो। तपाईँ अहिले हेर्नुहोस् त बच्चाहरू खेल्नु पर्यो भने कहाँ जाने होइन, यस्तो कङ्क्रिटको जङ्गलको बिचमा त्यो यो त एउटा चाहिँ हामीले अमानवीय काम गरिरहेको छौँ, त्यो बच्चाहरूलाई चाहिँ कोठामा चाहिँ नै घरमा चाहिँ थुनिएर बस्नुपर्ने स्थिति छ।
अब त्यही त बच्चा खेल्नलाई पनि मलमा गएर बल खेल्नुपर्ने बेला आयो, यो अवस्था छ। टकिङ स्पेस सुन्दै हुनुहुन्छ श्रोता, आज मसँग रविन्द्र पुरी हुनुहुन्छ, उहाँलाई म के भनौँ, मूर्तिकार भनौँ, वास्तुविद भनौँ र संरक्षणकर्ता भनौँ, के भनौँ, उहाँ हुनुहुन्छ स्टुडियोमा मसँग र उहाँको यो लामो अनुभव छ, उहाँ आफैले काम गर्नुभएको छ, देश विदेशमा काम गरेको, देखेको, पढेको, उहाँसँग ज्ञान छ, अनुभव छ, यो सबै कुरालाई म लिनेछु र हामी सबैले गर्व गर्न लायक रविन्द्र पुरी जसले 2004 युनेस्को एसिया पेसिफिक कल्चरल हेरिटेज कन्जर्भेशन अवार्ड पनि प्राप्त गर्नुभएको छ र उहाँ एकमात्र पहिलो र नेपाली इन्डिभिजुअल जसले यो अवार्ड प्राप्त गर्नुभएको छ। म केही बेरपछि उहाँको नमूना घरको एउटा जुन कन्सेप्ट छ, यो नमूना घर के हो र यो युनेस्को अवार्डका विषयमा पनि उहाँसँग थप कुराकानी गर्नेछु, किनभने टकिङ स्पेसमा हामी संरक्षणकर्ताहरूको अचिभमेन्टलाई पनि ठाउँ दिन्छौं ताकि बढीभन्दा बढी संरक्षणकर्ताहरूको जन्म हुन सकोस् जसले हाम्रो पार्टी पौवा, हाम्रो मन्दिर, हाम्रो सम्पदाको संरक्षण गर्न सकोस् भन्ने हाम्रो अर्को एउटा उद्देश्य। हामी सार्वजनिक स्थलका विषयमा कुराकानी गर्दैछौं र यो कुराकानीलाई आइम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यो कुराकानी सम्भव भएको छ। तपाईँ बिहान 10 बजेसम्म टकिङ स्पेस सुन्न सक्नुहुन्छ, आफ्नो समयले साथ दिउन्जेलसम्म हामीसँगै रहनुहोला।
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं, केही गरौं।
अ सोशल इनिशिएटिभ बाई आइम्याप, सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन।
रेडियो कान्तिपुरमा अझै पनि टकिङ स्पेस सुन्दै हुनुहुन्छ यहाँहरू, हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी पछि र ट्राफिक अपडेट पछि 10 बजेसम्म आइम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यहाँहरूले यस कार्यक्रमलाई सुन्दै आइराख्नु भएको छ। म राजेश पाण्डे तपाईँको साथमा छु र आज रविन्द्र पुरी हुनुहुन्छ मसँग स्टुडियोमा, मूर्तिकार, वास्तुविद र संरक्षणकर्ता जसले पार्टी पौवा वा मन्दिर परिसर, स्कूल, पाठशाला, पुराना घरको संरक्षण गरिराख्नु भएको छ र जसको कारणले गर्दा उहाँले सन् 2004 युनेस्को एसिया पेसिफिक कल्चरल हेरिटेज कन्जर्भेशन अवार्ड पनि प्राप्त गर्नुभयो र यो सगर्व हामी बन्न सक्छौं, एकमात्र र पहिलो नेपाली जसले यो अवार्ड प्राप्त गर्नुभएको छ। म यी विभिन्न विषयमा अब उहाँसँग कुराकानी गर्छु। सर, यो यहाँले नमूना घरको कन्सेप्ट ल्याइराख्नु भएको छ, घर त हामीले प्रशस्त सुन्यौं, हामी घरमै बस्छौं, प्रशस्त घरहरू बनेका छन्, पछिल्लो समयमा बनेका घरहरू चिन्ताका विषय छन्, तर यो नमूना घर कस्तो घर हो?
जस्तै मैले अघि नै भनिहालेँ, जुन हिसाबले चाहिँ यो स्पेसली उपत्यकामा चाहिँ दिन प्रतिदिन चाहिँ पुराना घरहरू भत्काउने जुन टेन्डेन्सी थियो, मान्छेले पैसा कमाएपछि र करियर बनाएपछि चाहिँ आफ्ना पुर्खाले बनाएको घर भत्काएर त्यसमा चाहिँ कङ्क्रिट घर चाहिँ ठड्याउनै पर्ने भन्ने जुन एक किसिमको चाहिँ होडबाजी चलाएको थियो, म त्यो होडबाजीलाई चाहिँ ब्रेक गर्न चाहन्थेँ। मैले के देखाउन चाहन्थेँ भन्दाखेरि पुरानो घरलाई संरक्षण गरेर पनि त्यसमा चाहिँ आधुनिक सुविधा सम्पन्न बनाउन सकिन्छ भन्ने कुरा, त्यो कुरा त म प्लिट चाहिँ धेरै अगाडिदेखि गर्दै आएको थिएँ, तर मान्छेहरूले चाहिँ एउटा कानले सुनेर अर्को कानले उडाउने चाहिँ जुन मैले चाहिँ टेन्डेन्सी देखेँ, त्यसपछि चाहिँ मलाई के लाग्यो भन्दा नि मैले केही गरेरै देखाउनुपर्छ अनि मात्र सायद मैले चाहिँ मान्छेहरूको मन जित्न सक्छु होला भन्ने मलाई लागेको थियो र मैले चाहिँ त्यो एउटा जाने पुरानो किसानको घर थियो जहाँ जाने त्यो सिँगै घरलाई नै पोल्ट्री फार्म बनाइएको थियो, हजारौं कुखुराहरू बस्थ्यो त्यो घरमा र त्यो घर चाहिँ मैले किने र चाहिँ नि जब मैले त्यो घर किनेर चाहिँ नि बनाउन सुरु गर्न थालेँ, सुरुमा त सबैको के थियो भन्दाखेरि यसले घर गानलाम गुल्लुम भत्काउँछ र त्यहाँ चाहिँ कङ्क्रिट बिल्डिङ ठडाउँछ भन्ने 100% त्यही सोचेको थिएँ, तर तिनीहरूको ठ्याक्क सोचाइ विपरीत मैले त्यसलाई नै मेन्टेन गर्न थालेँ होइन। त्यसपछि चाहिँ मलाई चाहिँ त्यति बेला यो मान्छे बौलायो भन्ने भनौँ कुनै पनि व्यक्ति थिएन कि यो मान्छे सत्य हो भन्थे, सबैले चाहिँ भनौँ न त्यति बेला मेरो बारेमा पोजिटिभ कुरा गर्ने मान्छे एकजना पनि थिएन. मेरा साथीभाइ, मेरा नातागोता, मेरा चाहिने छरछिमेकी सलले पनि यो बौला यसलाई पैसा बढी भएको भन्थे होइन, यसलाई चाहिने अब यसले पैसा चाहिँ झ्यालबाट बाहिर फ्याँक्दैछ भन्थे होइन. तर मलाई थाहा थियो म के गर्दैछु भन्ने कुरा, र चाहिने अब बिस्तारै काम गर्न थालेँ र त्यो घर चाहिँ करिब करिब डेढ वर्षमा चाहिँ तयार भयो. जब त्यो घर तयार भयो त्यो तयार हुने बित्तिकै त्यो चाहिँ टक अफ द टाउन चाहिँ हुन थाल्यो. किन भन्दाखेरि त्यो चाहिँ कस्तो देखियो त भन्दाखेरि सबै कुरा उहिनी छ. पहिला चाहिँ एउटा बुढी जस्तो देखिन्थ्यो भने अलिक तरुणी जस्तो देखिन थाल्यो त्यो घर, अनि जसले गर्दाखेरि चाहिँ अब म त्यसको लागि पनि मेरो म चाहिँ मिडियालाई चाहिँ पटक पटक धन्यवाद दिन चाहन्छु. र त्यो चाहिँ मिडियामा आयो र त्यसपछि चाहिँ त्यो तत्कालीन मेयरले चाहिँ यो घर चाहिँ अब नमुना घर भनेर उहाँले घोषणा पनि गरिदिनु
भयो.
प्रेम सुवाल हुनुहुन्थ्यो होइन, एकजना कान्तिपुरको चाहिँ देवेन्द्र भट्टराईज्यू चाहिँ मेरो अन्तर्वार्ता लिन आउनुभयो. त्यसपछि उहाँले चाहिँ प्रेम सुवालजी घानी अन्तर्वार्ता लिन जानुभयो र त्यति बेला नै उहाँले चाहिँ त्यो घरलाई त हामीले नमुना घरको रूपमा ल्याएछौँ भनेर भन्नुभयो उहाँले. र त्यसपछि नै उहाँले चाहिँ पहिलाको कुखुराको अहिले चाहिँ नमुना घर बन्यो भनेर चाहिँ एउटा आर्टिकल लेख्नु भएको थियो. त्यसपछि नै सबैले त्यो घरलाई चाहिँ नमुना घर भन्न थाले.
अब सर मलाई यो बीचमा बताउनुहोस्,
हजुर,
पहिलाको कुखुरा फार्म
हजुर
पछि आएर नमुना घर बन्यो
बन्यो,
तपाईँले चेन्जेस के ल्याउनु भयो, भित्र के परिवर्तन भयो? र यसबाट अर्को एउटा मेसेज पनि जान सक्छ सर, चाहे हाम्रो संस्कृति संस्कार वा पार्टी पौवा मन्दिर जुन भौतिक वस्तुहरू छन् जतिसुकै जीर्ण हुन् यसलाई रिभाइभ गर्न सकिन्छ, रिकन्स्ट्रक्ट गर्न सकिन्छ, तर एसेन्स नमारिकन. यहाँले के गर्नु?
ठ्याक्क त्यही नै गरेँ. जस्तै अब तपाईँले धेरैजनाले चाहिँ सोध्छन् तपाईँले किन युनेस्को अवार्ड पाउनुभयो भनेर, किन भन्दाखेरि मैले चाहिँ कन्जर्भेसनको फिलोसोफी चाहिँ 100% फलो गरेको थिएँ. त्यो के त भन्दाखेरि सकेसम्म कम भत्काउने होइन, त्यसमा जुन कुरा चाहिँ नि भत्काउन आवश्यकै छैन त्यसलाई नभत्काउने होइन, त्यसलाई रिस्टोर गर्दाखेरि पनि त्यसको मौलिकता चाहिँ नगुम्ने किसिमले गर्नु पऱ्यो. मैले अघि भनिहालेँ जस्तै त्यो चाहिँ त्यो कुन त्यो घर अग्लो पनि भएन, त्यो घर चौडाइ पनि भएन, त्यो घर चाहिँ जस्ताको तस्तै नै भयो. तर के देखियो त भन्दाखेरि अलिकति चाहिँ बुढो मान्छे तरुण भए जस्तो देखियो होइन. त्यो उसमा चाहिँ सडनली त्यसमा चाहिँ भत्केका भागहरू चाहिँ सध्य भए, जुन कुरा मकिएका थिए त्यसलाई निकालेर चाहिँ सध्य कुरा राखियो होइन. त्यसमा भएको मौलिकतालाई मैले एक इन्च पनि तल जान दिइनँ होइन. प्लस मैले भित्रबाट चाहिँ जस्तै अब हाम्रा पुराना घरहरूमा चाहिँ बाथरूमभित्र हुँदैन थिएँ, मैले त्यसमा चाहिँ भित्रबाट बाथरूम राख्थेँ होइन. त्यसमा चाहिँ अब अहिले केबल लाइनहरू, फोन लाइनहरू होइन लगायत जति पनि हामीलाई चाहिँ अब अहिलेको चाहिँ आधुनिक जीवन बिताउन चाहिने कुराहरू, सम्पूर्ण कुराहरू तपाईँको तातो पानीदेखि लिएर हरेक कुरा चाहिँ भित्र थियो होइन. अब त्यो अब भनौँ न मैले त्यो घर बनाइसकेपछि त्यो घरको कारणले गर्दाखेरि म गौरव साथ भन्न सक्छु कि अहिले 100 घर बचिसके. कुनै पनि पुरानो घर भएको व्यक्ति त्यो घरभित्र छिर्ने बित्तिकै त्यो आधा घन्टाभित्रमा उसको ब्रेन चाहिँ ड्रेन भइसकेको हुन्थ्यो. ऊ चाहिँ सुरुमा छिर्थ्यो होइन, त्यो माथि बुइगेल पुगुन्जेलसम्म ल म जेसुकै परोस् म मेरो घर पनि यस्तै चाहिँ बनाइ छाड्छु भनेर चाहिँ ऊ प्रण गर्दै निस्किन्थ्यो.
सर अब अहिलेको यो नमुना घर जसलाई यहाँले नमुना बनाउनु भएको छ
हजुर,
यो घर के का लागि प्रयोग हुँदैछ अहिले?
अहिले मैले भने मैले त्यति बेला पनि मैले चाहिँ यो मेरो चाहिँ अवेरनेस प्रोग्राम थियो त्यो घर भनेको, र अहिले पनि अवेरनेस प्रोग्राम नै छ होइन. त्यो घर भाडामा लिन चाहिँ धेरै व्यक्तिहरू आए र मैले सबैलाई चाहिँ बिन्ती गरेर फर्काउनु पर्थ्यो. हेर्नुहोस् यो घर चाहिँ मैले चाहिँ हाम्रा नेपाली दाजुभाइहरूलाई यस्तो पुरानो घरलाई संरक्षण गर्न सकिन्छ, पुरानो घरमा पनि आधुनिक सुविधा सम्पन्न गर्न सकिन्छ भनेर देखाउनको लागि चाहिँ बनाएको हो यो घर. त्यस कारण चाहिँ अब अहिले पनि भनौँ न स्पेसली अब आर्किटेक्चरका विद्यार्थीहरू थुप्रै आउने गर्छन् मका होइन, विद्यार्थीहरू भनिहाल्ने अहिले त हजारौँ व्यक्तिले चाहिँ त्यो घर चाहिँ भिजिट गरिसकेका छन्. अब नेपालीमा त नभइकन त अहिले त विदेशीहरू पनि प्रशस्त मात्रामा आउँछन्, र अब गौरव त के छ भन्दाखेरि अब हाई लेभलका डेलिगेट्सहरू आउँदाखेरि अब नेपालमा कुनै घर चाहिँ भित्रबाट देखाउनु पर्यो भने सायद नमुना घरको विकल्प अरू छैन जस्तो लाग्छ मलाई. किन भन्दाखेरि तपाईँको अब स्विजरल्यान्डबाट सभामुख आउनुहुन्छ कि अथवा भुटानबाट प्रधानमन्त्री आउँदाखेरि जोसुकै आउँदाखेरि पनि अब नमुना घर चाहिँ देखाइन्छ.
यहाँले कौडीलाई करोडौं बनाउनु
भयो, हजुर,
जाने सम्भव रहेछ हरेक कुरा.
हजुर,
यसरी नमुना घर नेपालमा प्रशस्त नमुना घरहरू बनाउन सक्ने सम्भावना छ नि.
नमुना घरभन्दा नि अझ राम्रा घरहरू बनाउन सकिन्छ, किनभने त्यो त एउटा साधारण किसानको घर थियो होइन यहाँ त अझै जुन जति बेला मल्लकालमा श्रेष्ठ राजभण्डारीहरू ढौबडेलहरू बस्ने गर्छ अझ धेरै कलात्मक हुन्थे होइन. अब दुर्भाग्यको कुरा के छ भने ती त्यस्ता घरहरू अब जाने धेरै मासिसके. अब मलाई त यो जस्तै मेरो बुवा चाहिँ अरबौँपति भएर चाहिँ उहाँले सबै सम्पत्ति सिद्ध्याउनु भए पनि मलाई त्यति दुःख लाग्दैन थियो होला जति चाहिँ नि आजभन्दा 40 वर्ष अगाडिसम्म काठमाडौँ उपत्यका भनेको संसारकै सबभन्दा ठूलो कल्चरल हेरिटेज साइट थियो आजभन्दा 40 वर्ष अगाडि भने अहिले हामीले 90% मासिसकेको हामीसँग जम्मा 10% बाँकी छ. अझै पनि त्यसलाई मात्र संरक्षण गर्न सक्ने हो भने पनि धेरै हुन्थ्यो होइन. तर चाहिँ यो चाहिँ एकदम अब यो नजानेको भए चाहिँ कहिले आनन्द हुन्थ्यो कि जस्तो लाग्छ कहिलेकाहीँ. त्यो त यो जब म पुरानो फोटोहरू हेर्छु होइन जब चाहिँ जस्तै अब के अरे अब बोरिसको नाम सुन्नुभएको छ कि छैन होइन. बोरिस चाहिँ र उहाँको मिसेस इङ्गर चाहिँ 1952 नेपाल आउनुभएको थियो होइन. र उहाँहरू चाहिँ भिजिट गर्न आउनुभएको मान्छेहरू यो यहाँको हेरिटेज साइट र यहाँको चाहिँ प्रकृति देखेर उहाँहरू नेपालमै बस्नुभयो. र नेपालमा चाहिँ टुरिज्म डेभलपमेन्ट उहाँहरूले नै गर्नुभएको थियो. नेपालमा पहिलो होटल उहाँले बनाउनु भएको थियो र अहिले त इङ्गर अझै पनि जीवित हुनुहुन्छ र उहाँले बारम्बार भनिरहनुहुन्छ कि त्यति बेला हामी आउँदाखेरि काठमाडौँ उपत्यका संसारकै सबभन्दा राम्रो ठाउँ थियो अझै पनि भन्दै हुनुहुन्छ.
त्यही त यो म्याजिकल साङ्ग्रिलाको कुरा पनि आउँछ. रेन्सेनी अञ्जनसँग पनि कुराकानी भएको थियो. उहाँले पनि यो म्याजिकल साङ्ग्रिलाको एसेन्सलाई रिभाइभ गर्नको लागि म आजीवन काम गरिराख्छु भनेर भन्नुहुन्थ्यो. यो अवार्ड जुन यहाँले प्राप्त गर्नुभयो सन् 2004 युनेस्को एसिया पेसिफिक कल्चरल हेरिटेज कन्जर्भेसन अवार्ड, यो कसलाई दिइन्छ? तपाईँ जस्तो व्यक्ति जसले यसरी कन्जर्भेसनमा काम गरिराख्नु भएको छ, यो के छ यसको मापदण्ड?
यसको मापदण्ड चाहिँ यो अवार्ड चाहिँ उहाँहरूले चाहिँ प्राइभेट इन्स्टिट्युसनहरू अथवा व्यक्तिलाई मात्र दिनुहुन्छ. सरकारी निकाय अथवा नगरपालिकाहरूले यो अवार्ड चाहिँ प्राप्त गर्न सक्दैन. किन भन्दाखेरि युनेस्को के मान्यता छ भने सरकार र नगरपालिकाको त कर्तव्य नै हो यो चाहिँ संरक्षण गर्ने. तर त्यसदेखि बाहेक कोही व्यक्तिगत रूपमा लाग्छ भने त्यो मान्छे चाहिँ यो अवार्डको चाहिँ अवार्ड योग्य हुन्छ भन्ने हिसाबले उहाँले चाहिँ यो प्राइभेट इनिसिएटिभहरूलाई नै यो अवार्ड दिने गर्नुभएको छ.
यो अवार्ड कहिलेदेखि दिइन्छ मलाई थोरै हिस्ट्री बताउनुहुन्छ?
यो अवार्ड चाहिँ 2000 दिन थालिएको हो होइन. अनि यो र मैले चाहिँ मैले त अब यो मैले जति बेला काम गर्न सुरु गरेँ 2000 मलाई त यो यस अवार्डको विषयमा केही थाहा पनि थिएन र म चाहिँ अवार्ड पाउने आशाले लागेको पनि होइन. मैले आफ्नो एकदम अब आफ्नो अन्तरात्माको आवाज सुनेर म चाहिँ यो फिल्डमा चाहिँ उमेको हुँ र चाहिँ मैले 2003 चाहिँ साथीभाइहरूबाट चाहिँ यो कुरा थाहा पाएँ. है तैँले जस्तो काम गर्ने मान्छेले यस्तो अवार्ड पाउँछ एकचोटि चाहिँ युनेस्कोमा कन्ट्याक्ट गरिहेर्छ भन्ने किसिमले चाहिँ उहाँहरूले भनेपछि मैले चाहिँ ल हेरौँ त के हुँदो रहेछ भनेर चाहिँ एउटा चाहिँ त्यो एउटा के अरे प्रोफाइल नै तयार गरेर चाहिँ पेस गर्नुपर्ने हुन्छ त्यो. र मैले चाहिँ त्यो पेस गरिदिएको थिएँ र नभन्दै उहाँहरू चाहिँ भिजिट गर्न आउनुभयो. यसो नोमिनेसनमा पऱ्यो. अब मेरो लागि त नोमिनेसनमा पर्नु भनेकै त्यतिमै म चाहिँ एकदम सन्तुष्ट भएर बसिरहेको थिएँ. मैले यसो इन्टरनेटमा पनि हेरेँ को नोमिनेसन भएको छ भनेर. र त्यसमा त अब मेरो चाहिँ मैले त्यो नमुना घर चाहिँ बनाउनुको लागि जम्मा त्यति बेला $20,000 खर्च गरेको थिएँ, 15 लाख रुपियाँ खर्च गरेको थिएँ. र चाहिँ अरू चाहिँ करोडौँका प्रोजेक्ट गरेको थिएँ अरू सबै
सबैलाई उछिनेर
मैले त्यो अवार्ड पाउँछु भने त मैले 1% पनि सोधेको थिएन होइन. तर चाहिँ अब उहाँहरूले चाहिँ अब मेरो प्रयासको जुन हिसाबले कदर गर्नुभयो त्यसले चाहिँ म एकदमै चाहिँ उत्साहित भएँ. र मैले इभन उहाँहरूलाई के रिक्वेस्ट गरेँ भन्दाखेरि तपाईँहरू चाहिँ यदि यो अवार्ड चाहिँ यहीँ आएरै दिनुहोस् भनेर मैले उहाँहरूलाई रिक्वेस्ट गरेँ र उहाँहरू पनि खुसी छ. अब यो मैले अवार्ड चाहिँ मेरै एरिया दत्तात्रेय स्क्वायरमै उहाँहरू आएर चाहिँ मैले पाएको हुँ. मेरो चाहिँ आशा के थियो भने त्यसो गरेपछि अरू अरू मान्छे
पनि सजिलो हुन्छ र एउटा हौसला मिल्छ भन्ने कुरा भयो. सर म एकछिनपछि यहाँसँग के कुरा गर्छु भने पब्लिक स्पेस हो यो सबैको प्रयोगको लागि हो भन्ने कुरा जान्दा जान्दै पनि मानिस किन यसलाई झम्टिनपट्टि लागेका छन्? जबकि यहाँ जो चिडियाखाना निर्माण गरिराख्नु भएको छ एक किसिमले, तर भएको स्पेसलाई मान्छे लुछिराखेका छन्, यसो किन गर्छन्? र कन्जर्भेसनको दौरान यहाँले व्यक्तिगत रूपमा गाह्रो साह्रो अप्ठ्यारो वा नमिठो अनुभव कतै केही अनुभव गर्नु परेको छ कि भन्ने विषयमा पनि म यहाँसँग कुराकानी गर्छु सर. अहिलेलाई टकिङ स्पेसमा हामी अर्को ब्रेकमा जान्छौं र ब्रेकपछि फर्केर आउँदा आजका मेरा पाहुना रविन्द्र पुरीसँग यी विभिन्न विषयमा कुराकानी हुनेछन्. तपाईँ रेडियो कान्तिपुर सुन्दै गर्नुहोला.
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
तपाईँ रेडियो कान्तिपुरमा अझै पनि टकिङ स्पेस सुन्दै हुनुहुन्छ। हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म म राजेश पाण्डेको साथमा सुन्न सक्नुहुन्छ। आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यहाँहरूले यस कार्यक्रमलाई सुनिराख्नु भएको छ। हामी सार्वजनिक स्थलका विषयमा कुराकानी गर्छौं र आज सार्वजनिक स्थलको संरक्षणमा लागि परेका रविन्द्र पुरीसँग कुराकानी गर्दैछौ, जसले सन् 2004 युनेस्को एसिया पेसिफिक कल्चरल हेरिटेज कन्जर्भेशन अवार्ड पनि प्राप्त गर्नुभयो र सगर्व हामीले भन्नुपर्छ उहाँ पहिलो र एकमात्र नेपाली हो जसले यो अवार्ड प्राप्त गर्नुभएको छ। र नमूना घरको कुरा पनि हामीले गरिहाल्यौं र देशभरि जसरी हामी यो हाम्रो पार्टी पौवा मन्दिर पुराना घरको सन्दर्भमा यदि कुरा गर्ने हो भने हामी जस्तो धनी राष्ट्र यो संसारमा अरू को होला र अरू कुन छ होला र हामी यसरी पनि कुराकानी गर्न सक्छौ। म उहाँसँगैको कुराकानीलाई अगाडि बढाउँछु। सर, जुन ब्रेकभन्दा अघि मैले जुन विषयमा कुराकानी गर्छु भनेको थिएँ नि, यो पब्लिक स्पेस हो भन्ने जान्दा जान्दै पनि किन नुछाचोडी गर्छौ हामी, किन नुछाचोडी गर्छन् मानिस, यहाँले के देख्नु भएको छ, साइकोलोजी के छ?
यो जस्तै मलाई जस्तै यो विषयमा मात्र होइन, धेरै जसो कुरामा चाहिँ हामीले के बिर्सिया हुन्छौँ भन्दाखेरि हामी पनि त एकदम त मर्नुपर्छ भन्ने कुरा चाहिँ धेरैले बिर्सिया हुन्छन्। उनीहरूले चाहिँ म चाहिँ अजर हुन्छु, अमर रहन्छु भन्थान्छन् क्या अरे। र त्यो सबभन्दा पहिलो खराब कुरा हुने के, यो मान्छेको स्वार्थी स्वभाव हो होइन। अब त्यो अब तपाईँले अब सुनिहाल्नुहुन्छ दाजुभाइ बीचमा पनि मुद्दा मामिला पर्नु होइन, अब तपाईँको चाहिँ इभन मन्दिरको जग्गा समेत पनि मिच्नु भनेको त अब त्यो जतिको निकृष्ट कुरा त के हुन्छ होइन। तैपनि अब मान्छेले गर्छन्। र अब फेरि दुःखको कुरा के छ भन्दाखेरि जसले त्यसको संरक्षण गर्नुपर्ने होइन, तपाईँको चाहिँ नि अब मालपोत होइन, मुख्य त मालपोत कार्यालय पर्छन् होइन, अब उनीहरूले त त्यसलाई चाहिँ संरक्षण गर्नुपर्ने हो नि। अब तर यो मालपोत कार्यालय नै भ्रष्ट भइदिएपछि चाहिँ नि धेरै चाहिँ नि यो पब्लिक स्पेसहरू चाहिँ प्राइभेटाइज भइसकेका छन्। र सबभन्दा दुःखको कुरा के छ त भन्दाखेरि सायद तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न होला, काठमाडौँ उपत्यकाको 2/3 भन्दा बढी जग्गा गुठीको जग्गा थियो होइन। तर त्यस बेला जुन बेला चाहिँ नि यो गुठीको गुठीका सम्पत्तिलाई चाहिँ नि रिकभर गर्न पाइने भन्ने कानून बन्यो, त्यो चाहिँ वास्तवमा यो देशकै लागि नै सबभन्दा चाहिँ नि खराब कानून बनेको थियो। त्यसले गर्दाखेरि चाहिँ अहिले जुन तपाईँले काठमाडौँ उपत्यका घरै कङ्क्रिट घरको जंगल देख्नु भएको थियो, त्यो कुनै पनि हालतमा हुन सक्दैन थियो। किन भन्दाखेरि गुठीको जग्गामा घर बनाउन पाइँदैन थियो र चाहिँ तपाईँको अझै पनि 2/3 भन्दा बढी जग्गा हरियाली हुन्थ्यो यो ठाउँ। तर चाहिँ अब यो सरकार स्वयंले नै चाहिँ भनौँ न पब्लिक कुरालाई मास्ने किसिमको कानुन ल्याउनाले पनि त्यो पनि अब त्यो जस्तै अब सर्टेन मान्छेको स्वार्थ अब सबैलाई थाहा भएन, अब त्यो यो पनि एउटा ठुलो त्यति बेला धेरै ठुलो चलखेल थियो होइन। त्यसरी चाहिँ नि अब जो जो रक्षक हो उनी भक्षक भएर पनि चाहिँ नि अब यो सर्वसाधारण मान्छेहरूको पनि लोभ बढ्दै गएको। यदि रक्षक गर्ने मान्छेले राम्रोसँग रक्षा गरिदिने हो भने त अरूको लोभ मात्र भएर नि त्यसलाई चाहिँ त्यो एन्क्रोच गर्न सकिँदैन थियो नि। तर अब एक त अब स्वार्थी समाज, त्यसमाथि चाहिँ नै भ्रष्ट सरकारले गर्दाखेरि नै यो भएको हो।
सर, यो विगत 11 वर्ष जुन यहाँले संरक्षणको लागि बिताउनु भएको छ, यो 11 वर्ष यहाँको सम्पूर्ण रूपमा सुखद रह्यो यो यात्रा वा संरक्षणको दौरान, चाहे यो पार्टी पौवाको कुरा होस्, चाहे मन्दिरको कुरा होस्, चाहे सार्वजनिक स्थलको अरू कुनै फर्मलाई रक्षा गर्ने बेलामा यहाँले गाह्रो साह्रो अप्ठ्यारो पनि फेस गर्नु पर्यो, कुनै अमिलो अनुभव छ यहाँ?
प्रशस्तै छन्, प्रशस्तै छन्। अब तपाईँको कस्तो हुन्छ भन्दाखेरि अब त्यो जुन कुरा चाहिँ व्यवस्था भएर बसिया हुन्छ त्यस त्यो त्यसको सम्पत्ति चाहिँ बिस्तारै बिस्तारै वरिपरिकाहरूले त्यहाँ मिच्दै मिच्दै ल्याउने प्रवृत्ति चाहिँ नेपालभरि नै छ त्यो। अब जब चाहिँ संरक्षणको कुरा आउँछ र अब कतिपय ठाउँमा चाहिँ के गरौँ भन्ने चाहना भएका मान्छेहरू हुन्छ, तर उनीहरूले बुझिरहेको हुँदैन अनि उनीहरूलाई चाहिँ ल हेर्नुहोस् यो त सबै यो त मन्दिरको जग्गा हो ल हेर्नुहोस् भनेर मैले उनीहरूलाई अवेर गराउने बित्तिकै उनीहरू त ओहो यो त मन्दिरको जग्गा रहेछ अरूले चाहिँ यसरी चाहिँ मिचिरहेको छ भन्ने बित्तिकै जसले मिचिरहेको छ तिनीहरूको चाहिँ म दुश्मन भन्छु होइन. उनीहरूले चाहिँ मलाई यस्तो किसिमको व्यवहार गर्छन्, यस्तो किसिमको धम्कीहरू दिन्छन् होइन. तर अब त्यस्ता धम्की त अब कति आए मैले चाहिँ त्यो भने नि अब सत्यको जित चाहिँ जहिले पनि हुन्छ भन्ने मेरो चाहिँ एकदम दृढ विश्वास छ र भइरहेको पनि छ. र त्यसले गर्दा चाहिँ मैले अब एक थरीका चाहिँ संरक्षण गर्नुपर्छ भन्ने खालका मान्छे छन् भने अर्को थरी चाहिँ सकेसम्म खाउँ भन्ने खालका मान्छे छन्. र मैले चाहिँ जो मान्छे चाहिँ संरक्षण गर्नुपर्छ भनेर लागेका छन् उनीहरूलाई चाहिँ बाटो देखाइदिने, उनीहरूको आँखा खोलिदिने काम गर्छु. त्यसले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ जसले मिचिरहेका छन् तिनीहरूको विरुद्धमा उनीहरूले चाहिँ सङ्घर्ष गरेर त्यो सम्पत्तिलाई चाहिँ पुन फिर्ता लिएको धेरै उदाहरणहरू पनि छन्, जुन मेरो लागि यो धम्कीहरूभन्दा त्यसरी चाहिँ पब्लिक स्पेसको संरक्षण हुनु भएको नै मेरो लागि धेरै ठूलो सन्तुष्टिको कुरा हो.
सर, एउटा कुरा, अब यदि यहाँले नमुना घर बनाउनुभयो, प्रशस्त पार्टी पौवा, मन्दिर परिसर, स्कूल, घरको संरक्षण गर्नुभएको छ, अब काठमाडौँ उपत्यका भित्र मात्र होइन सर, देशभरि यदि यहाँको आवश्यकता कसैलाई पर्यो भने उहाँहरूले तपाईँलाई सम्पर्क कसरी गर्ने? संस्थागत रूपमा लागिराख्नु भएको छ भने व्यक्तिगत रूपमा लागिराख्नु भएको छ, चाहे विचारको कुरा होस्, आइडियाजहरूको कुरा होस्, वा अन्य किसिमको सहयोग रिसोर्सेसको केसमा पनि, यो कसरी सम्भव छ सर, कसरी हुन सक्छ यो?
सुरुमा त मैले अब व्यक्तिगत रूपमै लागेको थिएँ होइन, र मैले चाहिँ अब धेरै कुरा चाहिँ मैले अनुसन्धानहरू गरिसकेको छु, धेरै कुरा चाहिँ उपलब्धि हासिल गरिसकेको छु. यो किसिमको मैले चाहिँ सिस्टम बनाइसकेको छु, समूह बनाइसकेको छु होइन. अब यो यसलाई चाहिँ कन्टिन्युएसन दिनु पर्यो भनेर चाहिँ म आजभन्दा डेढ वर्ष अगाडि म 40 वर्ष पुगेको थिएँ. र मैले त्यही 40 वर्ष पुगेकै दिन मैले के गर्ने त भने एउटा चाहिँ रविन्द्र पुरी फाउन्डेसन फर कन्जर्भेसन भनेर चाहिँ मैले एउटा संस्था चाहिँ गठन गरेर मैले आफ्नो आधीभन्दा बढी सम्पत्ति त्यो संस्थालाई चाहिँ मैले चाहिँ दिइसकेको छु. र चाहिँ अब यसलाई चाहिँ अब यही आरपी फाउन्डेसनलाई चाहिँ मैले इन्स्टिट्युसनलाइज गर्दैछु. र यसले चाहिँ अब जस्तै भनौँ न अहिले हालसालै नै अब सायद तपाईँले सुन्नुहुन्छ होला, मैले पनौतीमा चाहिँ एउटा अब नेपाल भोकेसनल एकाडेमी भनेर सुरु गर्न लागेको छु. त्यसलाई मैले जग्गा दान दिइसकेको छु. र त्यो एकाडेमी पनि किन बनाउन लागेको छ भन्दाखेरि अहिले मसँग 190 जना काम गर्ने मान्छेहरू छन्, र मसँग काम छ 500-600 जनालाई दिन पुग्ने काम छ. तर दुःखको कुरा के छ त भन्दाखेरि स्किल मान्छेहरू छैनन्, त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ एउटा जब ग्यारेन्टेड ट्रेनिङ हुन्छ. अनि यो एकाडेमीले चाहिँ 1 वर्षको ट्रेनिङ दिन्छ, र 1 वर्षको ट्रेनिङ पछि उनीहरूले चाहिँ काम गर्न पाउँछन् होइन. र मैले के भन्न खोजेको भन्दाखेरि अहिले मैले बिस्तारै मैले प्राइभेटले गरेको सबै कामहरूलाई चाहिँ अहिले म इन्स्टिट्युसनलाइज गर्दैछु.
अब यसको लागि सम्पर्क कहाँ राख्ने? यदि कोही इन्ट्रेस्टेड हुनुहुन्छ वा कुनै संस्था इन्ट्रेस्टेड छ देशको अन्य भागमा जहाँ संरक्षण गर्नुपर्नेछ, हाम्रो पार्टी पौवाको, हाम्रो मन्दिरको, मन्दिर परिसरको, पुरानो घरको, स्कूलको, अब सम्पर्क कहाँ राख्ने?
अब अहिलेलाई त भनौँ मेरो आफ्नै वेबसाइट पनि छ, र मेरो अहिले चाहिँ धेरै जसोले मलाई मेरो वेबसाइटको थ्रु र मेरो फेसबुक थ्रु चाहिँ मलाई सम्पर्क गरिराखेकै छन्.
वेबसाइटको लागि के गर्ने?
www.rabindra.com.np हो.
हजुर, यहाँ सम्पर्क राखे, यहाँको इन्फर्मेसन त्यहाँ प्राप्त गर्नुहुन्छ
र मसँग सम्पर्क पनि गर्न सकिन्छ. र चाहिँ अब अहिले चाहिँ त्यसरी नै भइरहेको छ. र मैले भनिहालेँ यो अब यो आरपी फाउन्डेसनलाई चाहिँ म अलिकति अब सशक्त बनाउँछु, र त्यसपछि चाहिँ अनि यो चाहिँ बिस्तारै चाहिँ अलिक भनौँ न पब्लिकहरूले इजिली एक्सेस गर्न सक्ने चाहिँ बन्छ यो.
हुन्छ सर, टकिङ स्पेसमा यहाँ आइदिनु भयो, यहाँलाई धन्यवाद छ नै. तर यहाँलाई विदा गर्नुभन्दा अघि, जुन नमुना घर यहाँले बनाउनु भएको छ, यस्ता हजारौं नमुना घर नेपालभरि बन्न सकोस् र नेपाल नमुना घरहरूको एउटा देश बन्न सकोस्, जहाँ हामीसँग समुन्नत र सम्पन्न पार्टी पौवा, मन्दिर, स्कूल, पाठशाला, पुराना घर, हाम्रा कला, रीतिरिवाज, संस्कृति, संस्कार रहन सकोस्, र यसमा जुन यहाँले काम गरिराख्नु भएको छ यसको हामी सराहना गर्छौं, कदर गर्छौं, र यो काम निरन्तर अगाडि बढ़ोस्, हामी यहाँको साथमा छौं.
धन्यवाद राजेशजी. मलाई चाहिँ जुन मेरो आफ्नो विचार राख्ने र मेरो आफ्नो जुन मिसन छ त्यसलाई चाहिँ यति ठूलो पब्लिकलाई सुनाउने जुन मौका दिनुभयो, त्यसको लागि म तपाईँलाई र कान्तिपुर एफएम परिवारलाई भित्री हृदयदेखि नै धन्यवाद दिन चाहन्छु.
हस्, धन्यवाद. उहाँ हुनुहुन्थ्यो रविन्द्र पुरी, मूर्तिकार, वास्तुविद र संरक्षणकर्ता, जसले आजसम्म प्रशस्त पार्टी पौवा, मन्दिर, पुराना घर, स्कूल, पाठशालाको संरक्षण गरिसक्नु भएको छ. गर्नेहरू पनि छन्, जसरी रक्षकहरू पनि छन् भने भक्षकहरू पनि छन्. अघि रविन्द्र पुरी आजका मेरा पाहुनाले यो दुईटा शब्द प्रयोग गर्नुभएको थियो, तर त्यसका बावजूद याद गरौं, तपाई हामी जो जहाँ छौं, हाम्रा वरपर भएका सार्वजनिक स्थलको अवस्था के छ, कस्तो हुनुपर्छ, यसको बारेमा सदैव हामी आफैले आँखा लगाइरहनु जरूरी छ. टकिङ स्पेस, आई म्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यहाँहरूले रेडियो कान्तिपुरमा सुन्दै आउनु भएको छ। यतिन्जेल सुनिदिनु भयो, यहाँहरू सबैलाई धन्यवाद।